नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामी सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुनिरहेका छौं। सायाको वाचन हामीले गएको दुई साता अघि सातौं श्रृंखला सुन्यौं र गएको साता त्यसैको पुनः प्रसारण सुनेका थियौं। आज हामी यसको नयाँ श्रृंखला लिएर आइपुगेका छौं। गएको साता अर्थात गएको श्रृंखलासम्म तपाईँले सुन्दा सायाले आफ्नो कुरा बताइरहेकी छिन्। सायाको कुरापछि आजैको अङ्कमा केही बेरपछि अतीतले पनि फेरि आफ्नो कुरा बताउँछन्। यो उपन्यासको लेखनी नै त्यसरी भएको छ कि प्रत्येक ठाउँ ठाउँमा पात्रहरू फरक फरक रूपमा बोल्दै गएका छन्। यति बेला साया बोलिरहेकी छिन्। सायाले सुजनसँग बिहा गर्ने भन्ने कुरो भएको थियो र सुजन नेपालमा आइसकेपछि उनले आफ्नो अतीत शर्मासँग अफेयर रहेको कुरा बताएकी छन्। अब के हुन्छ सुनौ सायाको आठौं श्रृंखला पृष्ठ 146। सुजनसितको इन्काउन्टर सोचेभन्दा निकै सहजतापूर्वक भयो। ऊ मलाई मन पराउँथ्यो, माया गर्थ्यो, यो उसको आँखैमा देखिन्थ्यो। तर मेरो वक्तव्यपछि उसले जुन किसिमको रियाक्ट गर्यो त्यो सब बनावटी थियो, टालेको लुगा जस्तै। उसले घरमा के भनेर टार्छ त्यो कुर्नु थियो। डिनरमा पछि त्यस विषयमा कुनै कुरा उठेन। बाबाआमासँग कुरा गर्न भोलि आउँछु, घरको गेट अगाडि मलाई ड्रप गरिदिएर ऊ गयो। भोलिपल्ट हाम्रो ड्रइङ रुममा सुजन, बाबा, मम्मी र म थियो। औपचारिकता साटासाट भइसकेपछि कुराको सिलसिला कसरी सुरु हुन्छ, के भन्ने हो, कसरी भन्ने हो, उत्सुकता र डर एकैसाथ मनभित्र थुप्रियो। उसले कतिखेर कुरा सुरु गर्छ भन्ने मात्र ध्याउन नभयो मलाई। सुजन एकपटक भुइँतिर हेर्दै भन्यो, थाहा छैन के भनौँ, सत्य बोलौँ कि झुट बोलौँ। जससँग भए एकपटक उसको सत्य शब्द सुनेर डर लाग्दो भयो। भित्रैसम्म त्यसले चिमटेको जस्तो फिल भयो। अनि एकपटक पुलुक्क मेरो मुखतिर हेऱ्यो, त्यसपछि बाबा मम्मीतिर लाग्यो। बाबालाई सम्बोधन गर्दै भन्यो, यहीँसम्म रहेछ अङ्कल हाम्रो सम्बन्ध। सायाको जीवनमा अरू कुनै कोही छ, ऊ हजुरहरूको सम्भावित अस्वीकृतिले मौन छे, समयमै थाहा भयो, नभए अनिष्ट हुने थियो। रङ्ग भयो यो सुनेर। उसले यो एकै सासमा भनिसकेको थियो, मानौ हिजेदेखि रटेर आएको थियो। बाबा मम्मी पनि अभाग हुनुभयो उसको कुरा सुनेर, मतिर एकदम घृणाको नजर लगाउनु भयो। मेरो डर एकाएक आकाशियो। त्यहाँ विद्यमान स्थितिलाई चिर्दै सुजनले मतिर हेर्दै भन्यो, सरी साया, तिमी जस्तै मैले उहाँहरूलाई गुमराहमा राख्न सकिनँ, तर म तिम्रै पक्षमा छु। बाबु मम्मी अझै मौन हुनुहुन्छ। उसले बाबातिर हेर्दै भन्यो, तर अङ्कल मेरो कारणले सायामाथि रिस नथोपर्नु होला। सायाले जो चाहेकी छ उसैसँग उसको घर बसोस् भन्ने मेरो चाहना हो, र मलाई के विश्वास छ भने ढिलो चाँडो हजुरहरू पनि सायाको कित्तामा आउनुहुनेछ। बाबा मम्मी अझै केही पनि बोल्नु भएन। त्यसपछि ऊ उठेर बिदा माकी गयो, हाम्रो बीचमा प्रशस्त तनाव उत्पन्न गरिदिएर। मलाई पनि भाग्ने मन भयो, लुक्नु जस्तै भयो। ऊ जानासाथ कोही अरू पाहुना आइदिए हुन्थ्यो भनेर मनमा नै कामना गरे, तर स्थिति त झेल्नु नै थियो। सुजनलाई पो बरु कुन रूपमा लियो, अन्यलमा फसे। घरी लाग्छ आफूले पाउन नसकेपछि उसले यो सब रिस पोख्यो ममाथि। तर उसले बाबा मम्मीसँग मेरो तर्फबाट गरिदिएको मेरो डिफेन्स पनि ठिकै लागेको थियो। रिस त भरमार उठेको थियो उसँग, तर त्यही रिसलाई उछिनेर डर हाबी भइरहेको थियो। धन्न उसले अतिथसित बिहे भएको प्रसङ्गलाई भने त्यहाँ उक्काएन, त्यो उक्काइदिएको भए ठुलो बवाल हुन सक्थ्यो। मैले स्थितिलाई सोझ्याउने हिसाबमा भने, बाबा सुजनले आफ्नो विगतको तीनवटा प्रेम कहानी सुनाएर जुन निष्ठामा प्रति देखायो त्यो हदसम्मको निष्ठालाई कम्तीमा मेरो तर्फबाट पनि कायम राख्नु जरुरी देखे, त्यसैले सब कुरा भने। र मेरो कुरा सुनेर नै उसले यस किसिमको कदम उठायो। म कम्प्रोमाइज नै गर्न खोजिरहेकी थिएँ तर उसलाई त्यो स्वीकार्य भएन। भनिसकेपछि आफै भित्र उज्यालिए। मलाई लाग्यो केही हदसम्म म आफ्नो दुनो सोझ्याउन सफल भएँ। तैपनि बाबाले एकपटक प्रतिवाद गरिहाल्नुभयो, तर त्यो अतीत भन्नेलाई अब बिर्सेँ। हजुरले भनेको मान्छु भने के होइन, बिर्सिन त कहाँ सक्नु बाबा, मैले भने। अझ केही समय लाग्न सक्छ, मैले उसलाई जे सत्य हो त्यही भनेको। एउटा होनहारका एउटा गोमाइस छोरी तैँले, बाबाले दिग्दारीको लवजमा भन्नुभयो। बाबाको दिगदारले मलाई पनि दिगदार बनाइदियो। उहाँलाई फकाउन भने, मलाई अझ केही समय दिनुहोस् बाबा, म पक्का छु उसलाई पुरै बिर्सिन सफल हुनेछु। आजकल कहाँ छ त्यो केटो, मम्मीको प्रश्न। धनगढी धेरै होला, कन्ट्याक्ट छैन। मम्मीको प्रश्न टिप्नासाथ यो झुट फ्याँकिहालेँ। दुई दिनमै यी सब उतार चढाव भए। बेलुकी अतीतलाई फोन गरेर सबै सुनाइदिएँ। मेरो कुरा सुनिसकेपछि उसले भन्यो, तिमी सुजनसित हुँदा किन मैले त्यसरी इरिटेट गरेँ थाहा छ? किन? त्यस्तै केही होस् तिमीबाट भन्ने हिसाबले। तिमीभित्रको बोल्डनेस उदिन्नलाई र म आफ्नो योजनामा पूर्ण सफल भएँ। काठमाडौँ झरे, सिधै मामा कहाँ गए। अनि बेलुकीतिर सायालाई फोन आने, तरकारी बजार लिएर भेट्ने कुरा भयो। किरणहरू अनामनगरतिर बस्न थालेका थिए। ऊ बानेश्वरमा लिन आउँछु भन्दै थियो, मैले नै नआउनु भने भने म सायालाई लिएर त्यहीँ आउँछु। बेलुकी पखको समय, मलाई हिँड्न मन थियो। काठमाडौँ ओर्लेदेखि फ्रिजभित्र छिरे जस्तो लागिरहेथ्यो। जन्मामाको बैठक कोठा त घामको जन्मजात शत्रु जस्तो थियो। उत्तरपट्टि फर्किएको अरू विराटनगर कम्तीमा तातो त थियो, सुइराले रोप्ने जस्तो चिसो त कम्तीमा त्यहाँ थिएन, रौलो लौराले हाने जस्तो पानी त थिएन। सायालाई चोकमा बोलाएँ, ऊ आई। एकछिन सुजनको विषयलाई लिएर ठुलो छलफल र वाद विवाद चल्यो, अनि हामीले पुनः रोमान्टिक मुडमा फर्किने आवश्यकता महसुस गर्यौँ। त्यो साँझमा सायासँग त्यसरी नारिएर हिँड्दा तरुण रोमान्चका दिन स्मृतिभरि कपडा पसलेले फिजाएको कपडा झैँ फिजिए। एकपटक सायालाई राम्ररी निहार्न मन लाग्यो। मास्तिर सेतो कलरको टाइट कोट लगाएकी थिए, तलपट्टि कालो जिन्स, काँठीमा मफलर पनि भेरेकी थिए। ओठमा गुलाबी कलरको ग्लस छिपछिपे प्रकाशको प्रभावमा रङ्गीन च्यादर झैँ तल्किरहेको थियो। म उसलाई निहाल्दै बिस्तारै हिँडिरहेको थिएँ। छिटो हिँड न यार, उसले मेरो दाहिने हात समाएर भने। नभन्दै उसको यस कुराले मलाई त्यही अनुभव गरायो जुन म केही बेर अगाडि सोचिरहेको थिएँ, अर्थात् उही तरुण रोमान्चका दिन कसैले देख्ला भनेर डर मान्दै लुकीछिपी भेट्नुपर्ने अवस्था। मलाई लाग्छ एक दिन हामी टाउकाभरि सेता कपाल र आँखाभरि डर लिएर हिँडिरहनेछौँ बुढेसकालसम्म यसै गरी, मैले भने। वाउ, उसले प्रतिक्रिया दिए, कस्तो रमाइलो। बुढेसकालसम्म यसै गरी टिनेजरको जस्तो लुकीजरी रोमान्स गर्न पाए के खोज्छौ, तर यहाँ कमसेकम बाबा मम्मीको नजरबाट चाहिँ जोगिन पाए भयो। रोल्समा गएर कफी खायौँ, चुरोटलाई कफीकै कपाल बनाएर। मौसम जति चिसो भए पनि मन अज्ञात न्यानोपनमा लुटुपुटु गरिरहेको थियो। तरकारी बजार भर्खर 16 वर्ष टेकेकी तरुणीका आँखा चाहिँ चञ्चल र आकर्षक देखिन्थ्यो। रामपान भण्डार र त्यस नजिकै टाँसिएको सैलुन पनि आफ्नो पूर्ववत चलपललाई च्यापेर यथावस्थामा विद्यमान थियो। रोल्स क्याफे, वाणिज्य बैङ्क अनि त्यही नजिकै चिया बेच्ने दिदीको अखडा पनि उस्तै चहलपहलमा थियो। फरक केही थिएन, फरक थियो युगको। नयाँ युगमा, नयाँ परिवेशमा, पुरानै ढाँचामा देखिन्थे सबै मैले विगतमा देखेका ती ठाउँहरू। तिनै सडक, तिनै क्याफे, त्यही चहलपहल, मान्छेहरू फरक होलान्। Thank you. बानेश्वरबाट अनामनगरको बाटो हिँड्दै गर्दा ठ्याक्कै ओह्रालोमा विद्युत विकास विभागको भवनतिर पुगेपछि उसले सोधी, किरणहरू घुम्न जाने भन्छन्, कहाँ जाने हो? उनीहरू जहाँ भन्छन् त्यहीँ जाम्ला नि, मैले भने। केही बेरसम्म ऊ केही बोलिन। पुलनिर पुगेपछि मैले नै सोधेँ, तिमीलाई कहाँ जान मन छ? खोइ, यति भनिसकेपछि लामो समयसम्म ऊ बोलिन। अनि निकै बेर सोचिसकेपछि भने, उही पोखरा सोखरा त जाने होला नि। कति जानु हो पोखरा पनि? किरण भन्छ सायाको प्रस्तावमा। अनामनगर मण्डला थिएटर लिएर पुगिसकेपछि मैले किरणलाई फोन हाने। उनीहरू दुवैजना बाजेको सेकुवा पसलमा रहेछन्, हामी त्यहीँ गयौँ। किरणको भर्खर पाल्न सुरु गरेको फ्रेन्च कटदारी युरियाको प्रभावमा झ्याङ्गिएको रायोको बारी चाहिँ देखिन्थ्यो। प्रतीक्षा लौकाबाट घिरौँला जस्तै दुब्लाएकी देखिन्थ्यो भने किरणको भुँडी र चाक फर्सीको गट्टा चाहिँ आयतन लिएर फैलिएको देखिन्थ्यो। बल्ल ब्यालेन्स मिलेछ तिमीहरूको, मैले जिस्काएँ। हाँसोको वातावरण भयो। सायाले पनि प्रतीक्षालाई जिस्काउने मौका पाइहाली। मलाई यो अप्ठ्यारो लाग्यो, यसलाई हिप्पो कुन मुखले भन्नु? यो परिवर्तनको रहस्य बताउँदैनौ? मैले दुवैतिर पालै पालो हेरेर सोधेँ। मिसेस नेपालको तयारीमा छेउ कि के हो? थामी नै मन लागिरहेको थिएन, उसलाई नै जिस्काइरहनु जस्तो भइरहेको थियो। झन् उसले लाज मानेको देख्दा त मलाई थप आँट पुग्यो। नरिस है प्रतीक्षा भने जोग गरे। आजकल मलाई रिसै उठ्दैन अतीत, उसले मुस्कुराउँदै भने। कहिलेकाहीँ आफूलाई रिस नउठेको देख्दा आफैसँग रिस उठ्छ बरु। त्यसपछि सबैजना हाँस्यौँ। दिव्या र अनुले चाहिँ हामीसँग सम्बन्ध विच्छेद गरेका हुन्। हाँसु नियन्त्रित भइसकेपछि मैले सबैतिर हेर्दै भने, दिव्यासँग हाम्रै त भेट हुन त्यति, दुई दुई थान बच्चा पाइसके के भेट होस्? प्रतीक्षाले पानीको गिलास उठाउँदै अनु आजकल अफेयरमा छे भने। यो बुढेसकालमा कोसँग सल्किसी मोरी? सायाले सोधी। को नि? प्रतीक्षाको उत्तर, त चिन्दिनस् भन्छे खाली, सोध्नै छाडिसकेँ अब त। बोलाइनस् यहाँ साया, सायाले भने। भ्याउँदिन भने, प्रतीक्षाले भने। तर हामीले जहाँको प्लान बनाए पनि जान्छु भनेकी छ। जाने चाहिँ कहाँ? यस विषयमा निकै बेरसम्म छलफल चल्यो। नेताहरूको सहमति केन्द्रित वार्ता जति त होइन, तर पनि विभिन्न ठाउँ प्रस्ताव भए, केवल पारित गर्ने बहुमत जुटिरहेको थिएन। सायाको पोखरा सोखरालाई किरणले सुरुमै लोपा खुवाइदिइहाल्यो। झुमसम खप्तड घान्द्रुक जाडोयाम भएकाले स्वतः स्थगित भए। अनि जाने कहाँ त? कतै कुनै ठाउँ पारित नभइरहेको अवस्थामा किरणले कड्केर यसो भन्यो, गोवा जाउँ। प्रतीक्षाले भने, नेपालमा हिमालतिर जाडो छ यतिखेर, गोवामा न्यानो छ बरु। प्रतीक्षाको यो कुरामा सुरुमै कसैले सहमति जनाउन नसके पनि विमतिको सङ्केत वा अभिव्यक्ति कसैले पनि देखाएन र अन्तमा उसैको प्रस्ताव पारित भयो। ठाउँ तोकिएपछि अर्थ के नै बाँकी थियो र?
बुलबुल पब्लिकेशन
उपन्यास कथा गजल लगायतका विधाका गुणस्तरीय पुस्तकहरू प्रकाशनका लागि
बुलबुल पब्लिकेशन
नयाँ लेखकहरूलाई विशेष प्राथमिकताका साथ बुलबुल पब्लिकेशन प्राइभेट लिमिटेड काठमाडौँ फोन नम्बर 98230 37359
98230 37359
बुलबुल पब्लिकेशन बुलबुल पब्लिकेशन
धेरै हिन्दी सिनेमामा देखेका थियौँ। रङ्गीन सहर, ननिदाउने सहर, कहिल्यै बुढो नहुने सहर, कहिले नतिर्खाउने सहर, कहिले नरुने सहर, रोमान्टिक सहर, रसिलो सहर, पोनी र वाइनको सहर, बिचहरूको सहर, चर्चहरूको सहर, महँगीले ढाड सेकाउने सहर, हिप्पी र फिरङ्गीको चहलपहलले प्राण भरेको सहर, 16 शताब्दीको पूर्वार्धमा आएका पोर्चुगिज व्यापारीहरूले कायम गरेको साम्राज्य र उनीहरूले स्थापित गरेको सांस्कृतिक सभ्यतालाई ज्यौका त्यौँ बोकेको राखेको सहर। सबै उत्साहित थियौँ यात्रा सम्झेर, यसो गरौँला उसो गरौँला बाटैभरि योजना बनाइरह्यौँ। बल्खुदेखि टाटा सोमोमा बिरगन्जसम्म पुग्यौँ। अनि त्यहाँबाट टेम्पोमा रिक्सोल रक्सौल हिँड्यो। रक्सौलबाट हाम्रो ट्रेन, पहिला बिस्तारै अनि अलिक गति लिँदै जाल बाहिर देखिन थाले खेतहरू, नहरहरू, फाटफुट थोत्रा घरहरू, रेलका जोडिएका लिकहरू, बेला बेलामा आइरहने ससाना रेलवे स्टेशनहरू र मान्छेहरू, अनि गुप्त रोगी फारन सम्पर्क गरे लेखिएका सेता वालहरू, अनि बेला बेलामा आइरहन्थ्यो नाकै हरक्क गर्ने सुकेका आँचीका गन्धहरू। ट्रेनभित्र पनि बेग्लै गन्ध व्याप्त थियो। सानो किचन जत्रो कम्पार्टमेन्ट, हामी पाँच, तीनवटा बर्थ खाली। साँझ पर्यो, लोकल मान्छेहरूको भिडले कम्पार्टमेन्ट भरिन लाग्यो। हामी बसेको बर्थमा अट्टाई नअटाई बस्नुपर्ने भयो। सभा 7 बजेतिर अलिक होलो हुँदै गयो। हाम्रा शरीर पनि रातको सुरुवातसँगै पत्ता फिजाउने जस्मिन चाहिँ फिजियो। रातो कमिज लगाएको एउटा दुब्लो पातलो झुङ्गे मान्छे खानाको अर्डर लिन आयो। म र किरणले चिकन बिरियानीको अर्डर दियौँ। केटीहरूले पनि नन भेज नै मगाए। भोकले सातो जाने बेला भइसकेको थियो। बिरियानी अर्डर गरेदेखि मुखमा बिरियानीको सम्भावित स्वाद लुकामारी खेल्न थालिसकेको थियो। किरण कानमा इयरफोन ठोसेर आफूलाई एक्लो बनाइरहेको थियो। मन परेन, खोसे। मेरो चोइसको गीत सुन्लास्। उसको ग्यालेरीमा गएर आफूलाई मनपर्ने गीत खोज्न लागे। साले फोन त राखेको छैनस्, एकपटक जिस्काए। ऊ हाँस्यो। सिडी यसमा उसैको थेसिसको भाइभाको दिन थियो। भाइभा सुरु हुनुभन्दा आधा घन्टा अगाडि ओभरहेड प्रोजेक्टर र उसको ल्यापटप फिट गरिरहेका थियौँ। 8-10 जना थियौँ हामी, जसमध्ये 3-4 जना केटी। सब फिटफाट पारिसकेको अवस्था, ओभरहेडमा ल्यापटपको डेस्कटप देखिसकेको थियो। विनोदको पालो उसको डी ड्राइभ खोलेर एउटा भिडियो प्ले गरिदियो। यस्ता उठपट्याङ गर्न विनोद सिडिएसमा कुख्यात थियो। प्ले हुन थाल्यो त्यो भिडियो, सन्नी लियनको रहेछ। विनोद स्याल मान्छे कहाँ बेपत्ता भइसकेको थियो। लाज मानेर केटीहरू तुरन्तै क्लासबाट बाहिरिए, तर केटाहरू भिडियोको आनन्द उठाउन लागे। किरण भने सम्हालिन नसक्नुको स्थितिमा थियो। के गरौँको स्थितिमा भएको किरणले हत्तपत्त मल्टिप्लगको मेन स्विच नै अफ गरेको थियो। अरू त केही थिएन। केटीहरूले भने उसलाई कैयौँ दिनसम्म डायलग पिलाइरहे। ऊ केटीहरूको अगाडि उभिँदा पनि नाङ्कै भएसरी लजाइरहन्थ्यो। त्यसपछि कैयौँ दिनसम्म किरणले आफ्नो ल्यापटपमा पोन भिडियो राख्नु त परै जाओस्, पोन भिडियो हेर्नु नै पाप भन्दै हिँड्न थाल्यो। नभए उसको मोबाइल पनि पुरै त्यस्तै भिडियोले भरिएको हुन्थ्यो। कहाँ कुन सेलिब्रिटीको वार्ड्रोब मालफङ्सन भएको छ, कसको गोप्य लभ मेकिङ भिडियो लिक भएको छ, त्यसको जानकारी राख्ने मात्र होइन तुरन्त डाउनलोड पनि गरिहाल्थ्यो। अनि यस्तो किरणको पुरानो रोग बल्झ्यो कि भन्ने आशंका साथ उसको मोबाइलको ग्यालेरीमा फोन भिडियो भए नभएको बारे जानकारी लिन खोज्नु जायज होइन। धन्न, ऊ सुध्रिएकै रहेछ। हिप्पोसँग डराएर पो हो कि। ग्यालेरीबाट ओल्ड नेपाली सङ्घ भन्ने फोल्डरबाट एउटा गीत प्ले गरे। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले। भारतीय रेल, भारतीय माटो अनि नेपाली गीत र नेपाली श्रोता, माहौल नै हाइब्रिड। मेरो जस्तो माया दिने, यहाँनिर पुग्दा खाना आइपुग्यो। हिप्पोको हरकत बल्ल थाहा भयो। एउटा रोटी र 3 चम्चा तरकारी बाहेक उसले केही खाएन। रहस्योद्घाटन भयो हिप्पो हिप्पो नरहनुको। खाइसकेपछि छाप्रा जङ्सनमा ट्रेन रोकियो। किरण र म ओर्लियौँ। साया पनि पछि पछि आए। त्यहाँ ट्रेन 10 मिनटसम्म रोकिनेवाला थियो। अलिक कुनुतिर गएर स्मोक गर्न थाल्यौँ। मलाई पनि, किरणले सल्काएको चुरोट देखेर मागिहाली सायाले। उसले 2 पफ तानेर सायालाई दियो। सायाले 2 पफ तानेर मलाई दिए। यसरी एउटै चुरोट सेयर गरेर खायौँ। यो यसकारणले थियो कि काठमाडौँबाटै बोकेको सूर्य चुरोटको प्याकेटमा अन्तिम खेली बाँकी थियो। रातको 11 बज्न लागिसकेको थियो। यद्यपि स्टेसनमा उल्लेख्य चहलपहल थियो। सबभन्दा ठूलो भूमिका त्यहाँ चारैतिर झलमल्ल फ्लोरिसेन्ट ल्याम्पको दुधिलो प्रकाशको थियो। रातो कमिज लगाएका कुल्लीहरू सुटकेस उचालेर दौडिरहेका देखिन्थे। त्यसै गरी कालो कोट र सेतो प्यान्ट लगाउने रेलवे अफिसरहरू पनि बाक्लै रूपमा देखिसकेका थिए। पिसियो देखेर मलाई घरमा फोन गर्न मन लाग्यो। आखिर ट्रेन 10 मिनट रोकिँदै थियो। घर बसेर आइसकेपछि मलाई किन हो किन, घरको धेरै मोह हुन थालेको थियो। काठमाडौँबाट निस्कनुभन्दा पहिले म दिनमा 2 पटक घरमा फोन लान्थेँ। उताबाट पनि फोन आइरहन्थ्यो। कुनै कसर राख्न मन लाग्दैन थियो म भित्रको प्रेम उघारेर देखाउनलाई। म बिल्कुलै नयाँ भएको छु। घर पुगेर आएदेखि युद्ध जितेर आए जस्तै महसुस भइरहेको थियो। र घरमा फोन गर्नु, आफूले थापेर ल्याएको मेडल बेला बेलामा भित्तामा हेर्नु पुग्नु जस्तै लागेको थियो। त्यसैले पिसियोमा गएर फोन गरे। तर म मूर्ख, फोनको तीन रिङ गएपछि होस खुल्छ, रातको 11 बज्न आँटिरहेछ भनेर तीन रिङमै फोन काटिदिएँ। 9-9 बजी सुत्छन् मेरा घरका मान्छे भन्ने कस्तो नबुझेको मैले। अब चाहिँ ट्रेन रफ्तारमा हिँड्यो, रोकिँदैन चाहिँ, निद्रा पनि झुप्पु झुप्पु लाग्न थाल्यो। सबै आआफ्नो बर्थमा सुत्न गए। बर्थमा यसो पल्टेर ट्रेनको गति महसुस गर्न खोजेको। सानो बेलामा आमाले कोक्रोमा झाङलाङ झुङलुङ गरिदिए जस्तै लाग्यो, भुसुक्कै निदाइएछ। सुबिन भट्टराईको उपन्यास सायाको वाचन सुन्दै हुनुहुन्छ तपाईँ। कार्यक्रम श्रुति सम्वेगमा यो उपन्यासको वाचन बाँकी अंश लिएर केही बेरमा आउँछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा आज हामी सुबिन भट्टराईको उपन्यास सायाको आठौं श्रृंखला वाचन सुनिरहेका छौं। यसको बाँकी श्रृंखला वाचन अब सुनौ। चाय गरम चाय गरम गरम समोसे कान्दा बाजी निद्रा खुल्यो। झ्यालो गाडेर यसो हेरेको उज्यालो भइसकेको रहेछ। अरू कम्पार्टमेन्टका मान्छेहरू तौलिया र टुथब्रस लिएर प्यासेजमा हिँडिरहेका थिए। सम्भवतः चियावाला र समोसावालाहरूको लेग्रो तनाईले नै बिउजेका होलान्। बिउजेको 10 मिनटमा नै ट्रेन रोकियो अलाहाबाद जङ्सनमा। साया तल्लो बर्थमै लेटिरहेकी थिए। म बिउजेको देखेर भने जाउ फ्रेस हो। म अल्छी मानेर केही नबोली लेटिरहेँ। मेरो ब्यागबाट ब्रस झिकेर टुथपेस्ट हालिदिए अनि मलाई पुनः बाथरूम जान दबाब दिए। के बच्चालाई जस्तो प्रेसर गरिरह, प्रतीक्षाले भने। यो मान्छेलाई तैँले चिनेकै छैनस्, सायाले भने। किचकिच गरेन भने हप्तौँसम्म ब्रस नगरी बस्न बेर लाउँदैन। छिछी, प्रतीक्षाले पायो कि के छोडोस् भनी फोरी कहीँको। म जुरुक्क उठेर गएँ ब्रस बोकेर, ताकि केटीहरू मेरो योभन्दा बढ्ता बिल्ला नगरून्, नभए तिनीहरूले मेरो हुर्मत लिन बाँकी राख्दैनन्। खाना खाइसकेपछिको समय साह्रै पट्टाइ लाग्न थाल्यो। झ्याल बाहिरको दृश्य पनि कति हेर्नु, सबै ठाउँ एउटै जस्तो लाग्न थालिसकेको थियो। सबै पन्जाबी एउटै लागे जस्तो। त्यहाँको परिवेशको एकहोरो गन्ध, ट्रेनको एकहोरो आवाज, चाय गरम गरम समोसे टमाटर सुप आदि बेच्नेको लेग्रो तनाई, तिनै साया प्रतीक्षा किरण अनुको खलपत्रे अनुहार, निलो कलरको सिलिङ भुइँ, सबै मोनोटोनस लाग्न थालिसकेको थियो। गफ पनि के गर्नु, के विषयमा बोल्नु, कति पो बोल्नु। बेला बेलामा डब्बाको बाहिर निस्कने गेटमा उभिएर अझ खुल्ला रूपमा बाहिरको दृश्य पनि कतिचोटि हेर्नु। सबैतिर रुखा सुक्खा, धेरै त बाँझा खेतहरू आउँथे। घरिघरि मात्र केही घर र स्टेसन। स्टेसन आउँदा मात्र मन अलिअलि पुलकित हुन्थ्यो। मृत प्राय भइसकेको मनको उल्लास स्टेसनको चहलपहलले मात्र जीवित बनाइदिन्थ्यो कमसेकम क्षणभरलाई। एक किसिमले ट्रेनभित्रको माहौल जेल जस्तो लाग्न आँटिसकेको थियो। यो सबदेखि विरक्त भएर किरणलाई भने, साह्रै पट्या लाग्यो यार। उठेर जराकजुरु गर्न लाग्यो, तास बोकेको रहेछ। तल्लो दुईटा बर्थमा कल ब्रेक खेल्यौँ साया बाहेक हामी चारजना। उज्यालको सिटमा उपभोग गर्नबाटै अगाएकी थिएन। 4:30 बजे पिपरिया भन्ने ठाउँमा ट्रेन रोकियो। हामी तासमै मग्न थियौँ। साया उठेर बाहिर फेर निस्की, त्यहाँ जम्बा 2 मिनटको मात्र हल्ट थियो। ट्रेन बिस्तारै हिँड्न थालेपछि मात्र तासमा एडिक्टेड भइसकेका हामी साया त्यहाँ उपस्थित नभएको कुराले झस्क्यौँ। साया मेरो मुखबाट वात्त फुत्कियो। प्रतीक्षाको पानाको एक्कामा किरणले तुरुप लाइदिएको थियो। तास फ्याँक्ने पालो मेरो गेम निकै रोचक हुनेवाला थियो, किनभने पानाको खेल भएकै थिएन र अग्रपङ्क्तिमा आइरहेकी प्रतीक्षाले त्यो पालो झन हौसिएर पाँच बोलेकी थिए। उसलाई गोलखाडी लैजान पाए मेरो जित निश्चित प्राय थियो। सबैजना एकैचोटि सतर्क भए। हेर्दा हेर्दै ट्रेनको रफ्तार बढ्यो। म जम्मै तास फ्याँकेर कुद्दै डब्बाको गेटतिर कुदेँ। पिपरिया स्टेसन त्यति ठूलो थिएन। ढोकाबाट बाहिरतिर आँखा लगाएँ। स्टेसनको पुछार भेटिसकेको थियो ट्रेनले। ऊ परपरसम्म कहीँ देखिएन। किरण पनि मेरै पछि पछि आइरहेको थियो। तँ उताको डब्बातिर हेर, म यता हेर्छु। हामी विपरीत डब्बातिर उसलाई खोज्न थाल्यौँ। म दुई तीन डब्बा परसम्म गएँ, तर ऊ फेला परिन। अनि फेरि आफ्नै डब्बातिर आएँ, कतै किरणले फेला पार्यो कि भन्ने आशमा। तर हाम्रो कम्पार्टमेन्टमा दुईटी केटी मात्र थिए। फेरि अर्को कम्पार्टमेन्टमा छिरेँ। लो के गर्ने, म जनाहात दिएँ। एउटी भारतीय महिलालाई बताएँ आफूलाई लागेको समस्याबारे। उनले भनिन्, चेन खिच्नुपर्छ नि। हो त है, कस्तो बुद्धिले काम नगरेको। मलाई अफसोस भइरह्यो। चाहिया बेलामा आफूलाई ज्ञान भएको कुराले पनि गद्दारी गरिदिन्छ कहिलेकाहीँ। तर अब के गर्ने, ट्रेन धेरै पर पुगिसकेको थियो। ट्रेन चेन खिचेर के गर्नु, ट्रेन फिर्ता जाने त होइन। मनको बेचैनी ट्रेनको रफ्तारसँगै बढ्दै गयो। अनि ऊ भेटिएली भन्ने आश टाइटानिक जस्तै डुब्दै गयो। फोन गर्नुहोस् न एकपटक, ती महिलाले मलाई सल्लाह दिइन्। मसँग फोन छैन, मैले बडो रुन्छे स्वरमा भने। ती महिला एकछिनसम्म मलाई एलियनलाई चाहिँ हेरेको हेरे भइन्। कि म नमुना मान्छे थिइनँ त, कमसेकम तिनको दृष्टिकोणमा। जब एउटा मोबाइल फोन पनि नहुने मान्छे, तिनले के सोचिन् मेरा बारेमा अनुमान गर्न सक्छु। पख्नुहोस् है, अचम्म मान्नुपर्ने जति मानिसकेपछि तिनले भनिन्। अनि आफ्नो बर्थमा भएको ब्यागबाट सेलफोन झिकेर ल्याइ मलाई दिइन्। ल मेरोबाट गर्नुहोस्। म अभाग भएँ। अब के भन्नु, भन्नुपर्ने कुरा त भन्नै पर्ने थियो। पहिला भने फोन उसँग पनि छैन। तिनको हेराई झनै फेरियो। आँखा सक्तो उचालिन्, मसँग झस्केर अलिक सतर्क जस्तो पनि भइन्। कुन लोकबाट आयो यो मान्छे यस्तो युगमा? हो, यही आश्चर्य र शङ्का मिश्रित अभिव्यक्ति तिनको आँखामा झुल्कियो। अनि मिसिएको थियो प्रश्नवाचक अभिव्यक्ति पनि। तिमीसँग फोन किन छैन? खैर, कुरा लुकाउनु थिएन। कुरा लुकाए एउटा झिनो सम्भाव्य सहयोगको आशा राख्ने ठाउँ पनि रहन थियो। अबोध असहाय देखिएर पन्दिया सबै वृत्तान्त, कुनै पनि कुरा नलुकाई। जसरी लुकाउन जान्दैन नवजात शिशु आफ्नो गुप्ताङ्ग कसैका अघिल्तिर। मेरो मनस्थितिको अवलोकन गर्दै बालकलाई चाहिँ सुझाव दिइन् उनले। नआत्तिनुहोस्, अर्को स्टेसनमा गएर कुर्नुहोस्, तपाईँको साथी फेला पर्छ। अब त्यही त रह्यो विकल्प। उसलाई थ्याङ्क यू भन्दै एक फेर टोयलेट बाहिरको बेसिनमा गएर मुख धोएँ। पसिना पसिना भइसकेको रहेछु। सायदेखि मनमनै खुब रिसो पनि उठिरहेको थियो। आफ्नै हालत देखेर दया पनि लागिरहेको थियो। कुन भावलाई प्राथमिकता दिउँ अन्यलमा थिएँ। एक फेर डब्बातिर लागे, कतै फेला परी कि भन्ने आशसाथ। तर त्यहाँ सबको मलिनताले मैले आँखाभरि बोकेर हिँडेको प्रश्नको सम्बोधन गरिरहेको थियो। किरण मनेर आएर सम्झाउन खोज्यो, नआत्ती यार, भेटिन्छे। एकछिन अघिसम्म भएकी साया अहिले लापता छे। र किरण भन्छ, नआत्ती कसरी सकिन्छ नआत्तिनलाई? फजुलमा आत्ती आऊ र, परदेशमा साया रहँदा पनि आत्तिन नपाउनु। हामीलाई खाण्डवा जङ्कसनमा ओर्लनु थियो। करिब 3.5 घण्टाको यात्रापछि अरूलाई कश्मीरदेखि कन्याकुमारीसम्मको यात्रा गरेभन्दा मलाई पिपरियाबाट खाण्डवासम्मको यात्रा गर्नु धेरै लामो थियो। कुन दिनमा आइएछ गोवा घुम्न, पश्चाताप मात्र लागिरह्यो। किरण प्रतीक्षा र अनुमिलेर मलाई सक्दो सान्त्वना दिइरहे। म पनि प्रयत्नरत थिएँ सक्दो सम्हालिनलाई। तर त्यसबेला मनभरि अनेक नकारात्मक सम्भावनाहरूमा सायालाई डुलाइरहे। चिन्ता र त्रासमै पौडिरहे। 3.5 घण्टामा ट्रेन खाण्डवामा रोकियो। ट्रेनबाट एउटा ठूलो भिड ओर्लियो। मलाई लाग्यो सायद त्यसै ट्रेनको कुनै अरू नै कम्पार्टमेन्टमा लुकेर बसेकी छ र हामीलाई पुरै वाच गरिरहेको छ। केही बेरमै हामी भएतिर ऊ हाँस्दै आउनेछ र भन्नेछ। कस्तो लाग्यो त मेरो सरप्राइज? सायालाई थ्रिल मनपर्छ, सरप्राइज मनपर्छ, एक्साइटमेन्ट मनपर्छ। लाग्यो यस बेला पनि उसले यस्तै केही गरेकी होस्। ट्रेन आफूले बोकेर आएका प्यासेन्जरमध्ये केही प्यासेन्जर निफनेर आफ्नै बाटो लाग्यो। किरणहरू केही अगाडि बढिसकेका थिए, म भने टुवा परेर ट्रेनतिरै घुरिरहेको थिएँ। हामी चारैजना एक ठाउँ भेला भयौँ, सल्लाह गर्न लाग्यौँ। अब के गर्ने? नबोले पनि आँखै लिएका आपसमा यही प्रश्नको हेराइ फ्याँकिरहेका थियौँ। मेरो दिमाग कुनै किसिमको सल्लाहमा सहभागी हुनुभन्दा सायाको चिन्तामा ज्यादा गरिन थाल्यो। सुरुमा स्टेसन म्यानेजरलाई एकपटक कम्प्लेन गरौँ, किरणले भन्यो। भन्यौँ स्टेसन म्यानेजरलाई गएर, उनले पिपरिया बुझेर खबर गरिदिने बताए। ट्रेन छुटेर रोकिया हो भने अर्को ट्रेन आउँछ, यहीँ कुर्नुहोस्, उनले भने। तर तपाईँहरूसँग कम्युनिकेसनको साधन रहेनछ, यसले चाहिँ समस्यामा पार्न सक्छ। उनको अन्तिम वाक्य सुनेपछि म झन आत्तिएँ। सायसित पैसा पनि थिएन, फोन पनि थिएन, ट्रेन चढ्न पनि पैसै लाग्छ, चढे पनि हामी कहाँ छौँ त्यो जान्नलाई फोन नै चाहिन्छ। के गर्छ अब हामी, के गर्ने अब? स्टेसनमा जो जो कर्मचारी भेटिन्थे उसलाई हामी निरीह देखिँदै मर्का सुनाउँथ्यौँ। कोही कोही आफै आएर सोधिरहेका पनि हुन्थे, कमसेकम मेरो अनुहार देखेर होला। बिरामी छौ? एउटाले त मलाई यो प्रश्न पनि गर्यो। बिरामी भन्दा पनि बढ्दा छु, मलाई भन्न मन थियो तर केही बोलिनँ। कोही भनिरहेको हुन्थ्यो भारतमा मान्छे हराएपछि भेटिनु बहुत मुस्किल हुन्छ। कोही भनिरहेको हुन्थ्यो केटी मान्छे हराउनु खतरनाक हो, रेप केस दिनानुदिन बढ्दै गइरहेको छ, किडन्यापिङका इस्युहरू पनि बढिरहेका छन्, पुलिसमा एफआरआई दर्ज गर्नुहोस्, कोही यस्तो सल्लाह दिएर जान्थ्यो। अघिसम्म म आत्तिएको मात्र थिएँ, मान्छेहरूको प्रतिक्रिया र सल्लाह सुन्दै जाँदा अब उनीहरू पनि आत्तिन थाले। सायाको बाबालाई जानकारी दिनुपर्छ होला, प्रतीक्षाले भने। मलाई सुरुमा उसको यो प्रस्ताव अलिक ठिक लागेको थिएन, सबैले प्रतीक्षाको कुरामा सहमति जनाइसकेका थिए। डर र अत्याहट यति आकाशिएको थियो कि म विवश भएँ उनीहरूको कुरा मान्न। सायाको ल्यान्डलाइनमा फोन हान्ने पहल भयो। स्टेसनको पिसिओमा गएर फोन गरी प्रतीक्षाले, कहाँ छौ तिमीहरू? साया हराएको जानकारी गराइसकेपछि बुढाले आत्तिँदै सोधे। खाण्डवा जङ्क्सनमा, प्रतीक्षाले जवाफ दिए। ध्यान दिएर सुन तिमीहरू, दयामानले भने, म जतिसक्दो छिटो भैरवाको फ्लाइट पक्रेर गोरखपुर जान्छु र त्यहाँबाट सबभन्दा छिटो ट्रेन पक्रेर आउँछु। भैरवामा सिम लिन्छु, नम्बर घरमै छोडिदिइराख्छु, मसँग सम्पर्कमा रहिरहने। प्रतीक्षाले दयामानको कुरामा सहमतिका शब्द पठाए। दयामानले चाहिँ आएर गर्ने नै के हुन् र? मनमनै यस्तो विचार आइरहेको थियो। सबैजनाको सहमतिमा दयामानलाई बोलाउने कुरामा म कन्भिन्स्ड भइसकेको भए पनि मनको अर्को कुनोले उनी त्यहाँ नआइपुगुन् भन्ने कामना गरिरहेको थियो। बरु त्योभन्दा अघि साया आफै फेला परोस्, यही चिताइरहेको थिएँ। दयामान आउन कम्तीमा दुई दिन लाग्थ्यो, त्यतिन्जेलसम्म के गर्ने? होटेल खोजेर बस्ने वा स्टेसनमै बस्ने? होटेलतिर लागे स्टेसनमा साया आइहाली भने छुट्ली भन्ने डर, स्टेसनमै बसौँ भने दयामानलाई कुट्न कम्तीमा दुई दिन लाग्थ्यो, दुई दुई दिनसम्म स्टेसनमा कसरी बस्ने? खैर जे जस्तो भए पनि हामीले कम्तीमा दयामान नआउन्जेल त्यहीँ स्टेसनमै बस्ने निर्णय गर्यौँ। हामीले पालो मिलायौँ, कम्तीमा दुईजना चाहिँ बाहिर उता पिपरियाबाट आउने हरेक ट्रेनको अवलोकन गर्ने। ट्रेन धेरै बेर रोकिए, एकजना बाहिरै बसेर हेरिरहने र एकजना भित्रतिर गएर खोजी गर्ने। यसरी खोजी गर्ने काममा किरण र म नै खटियौँ। प्रतीक्षाहरू झोला रुँगेर वेटिङ रुममा बसिरहे। 20-25 वटा ट्रेन पास भइसक्दा पनि सायाको कुनै खबर आएन। चिन्ता नलिनु, मैले त्यहाँको एम्बेसीमा खबर गरिदिइसकेको छु, खोजी हुन थालिसक्यो होला, दयामानले फोनमा प्रतीक्षासँग यसो भनेछन्। छोरी दयामानकी हराएकी छे, चिन्ता नलिन, उनी प्रतीक्षाहरूलाई भनिरहेछन्। गजब छ।
कहाँ से
रेलवे प्लेटफर्मको बेन्चमा किरण र म थियौँ। म सोचमग्न थिएँ। एक्कासी दिमागमा एउटा कुरा फुर्यो, किरणलाई सुनाए। उसको अनुहार पनि मेरो कुराले एकाएक उजालियो। पहिले गर्नुपर्थ्यो, उसले भन्यो। अझै केही बिग्रेको छैन। मैले जुरुक्क उठ्दै भने, तँ जा, म यहाँ ट्रेन हेर्दै बस्छु। उसले बसिरहेकै अवस्थामा भन्यो, त्यही ठिक होला। म फटाफट त्यहाँबाट हिँडेँ, धुइपताल प्लेटफर्म चारेँ। निकै बेरमा बल्ल फेला पारेँ एउटा साइबर। मलाई फेसबुक खोलेर सायालाई एउटा इनबक्स गर्नु थियो। कति उसको फेसबुक खोल्नेतर्फ विचार पुग्यो भने स्थिति अलिक खोकुलो हुन सक्थ्यो, केही अनिष्ट नभएको भए। मनमा आएको अन्तिम वाक्य आफैभित्र गुन्जिन साथ एकपटक फेरि भुलुक्क उम्ले जस्तो भयो मुटु। सायलाई केही नहोस् मनमनै प्रार्थना पनि गरिरहेँ। साइबर पुरै प्याक थियो, एकछिन कुर्नुपर्ने भयो। करिब 10 मिनट जति अधैर्यवान भएर कुरिसकेपछि पालो आयो। हतार हतार गर्दै कम्प्युटर अगाडि बस्न गएँ। कम्प्युटर थियो फेरि महास्लो। धनगढी बस्दा युटिएलको नेट चलाउँथेँ, त्यसैको याद दिलायो। बसेको 5 मिनटमै फेसबुक खोल्यो। 3 फ्रेन्ड रिक्वेस्ट, 2 मेसेज र 18 नोटिफिकेसन थिए। अरू बेला भए फ्रेन्ड रिक्वेस्ट र नोटिफिकेसनको खुब चाख हुन्थ्यो होला, तर त्यस बेला त्यतापट्टि रत्तिभर पनि ध्यान गएन। सुरुमा मेसेजमै आँखा पुगिहाल्यो, त्यो लोड हुन पनि अर्को 2 मिनट खायो। उसले लेखेकी थिए, ट्रेन छुट्यो मेरो लापरवाहीले, सरी, पिपरियामा सुरक्षित छु। थाहा छैन यो मेसेज हेर्नेछौ या छैनौ। यदि हेऱ्यो भने मेरो प्लान सुन, अघिल्लो स्टेसन खाण्डमा रहेछ, म त्यहीँ झर्छु। तर तिमीहरूको रिप्लाई आयो भने मात्र, 24 घन्टाभित्र पनि कुनै रिप्लाई आएन भने केही व्यवस्था गरेर नेपाल नै फर्किन्छु। त्यहाँ धेरै आत्तिएर घरमा जानकारी दिने मूर्खता चाहिँ गर्ने होइन। चौबिस घन्टा भइसकेका थिएन, केही घन्टाहरू अझ बाँकी थिए। केही नसोची हामी खाण्डवाको वेटिङ रुममै उसलाई कुरिरहेको जानकारी दिलाउँदै एउटा मेसेज पठाएँ। मेसेज पठाइसकेपछि आनन्द महसुस भयो। दयामानलाई खबर दिएको कुरा भने मैले उल्लेख गरिनँ। अब जे हुन्छ त्यो ऊ आएपछि नै झेलिन्छ भन्ने लाग्यो। अनि त्यसपछि मात्र फ्रेन्ड रिक्वेस्ट र नोटिफिकेसनतिर आँखा गयो। 3 फ्रेन्ड रिक्वेस्टमध्ये एउटा चाहिँ नचिनेकी राम्री केटीको थियो। मनले एक्सेप्ट गर्न चाहिरहेको भए पनि गरिहाल्न सकिनँ, कारण मेरो फेसबुकको पासवर्ड सायालाई पनि थाहा थियो। त्यही विषयलाई लिएर बवाल मचाउन सक्थ्यो। एकपटक मचाएकी पनि थिए। साइबरबाट फर्काँदा मन फेरि पुलकित भयो। साइबर कसैले पनि 10 मिनटमा परिवर्तन भएको मेरो मुहारको भावभङ्गी देखेर छक्क परेको हुँदो। गएर किरणलाई सुनाए, प्रतीक्षा र अनुलाई सुनाए। साय भेटेको खबर दयामानलाई सुनाइदिन भनेर प्रतीक्षालाई हराए। दयामान बोर्डर क्रस गरेका रहेनछन्, काठमाडौँ फिर्ने बताए रे। ल एक एक कप चिया खाउँ यार, बल्ल सास आयो। प्रतीक्षाले लामो सास तानेर भने, किरण र म अलिक पर एउटा चिया स्टल फेला पारेर 4 कप चिया लिएर वेटिङ रुममा आएर पिउन थाल्यौँ। चिया पिइसकेपछि फेरि प्लेटफर्ममा गएर ट्रेन पहिलाउन लाग्यौँ, जसमा साय आउन सक्थे। जब जब ट्रेन आउँथ्यो, सायालाई पछ्याउँदा पछ्याउँदै आँखाहरूको दौडधुप बढ्थ्यो। आँखाहरू पनि अभ्यस्त भइसकेका थिए। म्याराथुनमा लास्ट हुने धावक झैँ खिन्न हुनलाई। साढे 3 घन्टा कुरिसकेपछि एउटा ट्रेन आइपुग्यो। म त्यसको झ्यालझ्याल चाहर्दै थिएँ। यस 2 कम्पार्टमेन्टबाट साया चढ्दै गरेको करिब 30 मिटर परबाटै देखेँ। लामो सुस्केर तानेको आफैलाई पत्तो भएनछ। कस्तो उतार चढाव यो मानसिकतामा, एकैचोटि हावामा उडे जस्तो, एकैछिनमा पानीमा चोबलिए जस्तो, एकैछिनमा ग्रीष्म, एकैछिनमा शिशिर, भएको के हो? के प्रतिक्रिया दिउँ उसलाई? ऊ हराएकामा रिसाए जस्तो गरौँ, या भेटिएकोमा खुसीले नाचौँ, या न्यू खोजौँ, या भावहीन रहौँ? उसले पनि मलाई देखिहाली, हत्तपत्त मतिर कुद्दै आएर झाप पाङ्गाल हालेर कानमा साउतीको स्वरमा भने, सॉरी। केही प्रतिक्रिया दिन लायक पनि रहेन सायद। उसलाई अँगालोबाट फुत्काएर साथीहरू भएतिर लगे। किरण बसेको बेन्चबाट उठेर अलिक ओर आइसकेको थियो। वेटिङ रुममा सायालाई देख्न साथ अनु र प्रतीक्षा पनि एकछिन इमोसनल भए। सबैको भावुकता सकिएपछि प्रतीक्षाले सायालाई भने, त हराएको खबर हामीले काठमाडौँमा अङ्कललाई समेत गऱ्यौँ। सायाले मतिर पुलुक्कै हेरी प्रश्नवाचक राईले, को जान्ने भएको बाबालाई फोन गर्न चाहिँ? साया मन्द कड्की, तँलाई के थाहा हामीलाई यहाँ कम टेन्सन भयो? सुरुमै फेसबुक खोलेर हेर्दै आए यति लामो टेन्सनै हुन्न थियो। सबको दिमाग तेरै जस्तो हुन्छ। अनु पनि जोसी अलिकति, सुरुमै त्यो ट्रेनबाट ओर्लेर नहराइदिएको भए यत्रो हुन्न थियो नि महारानी। प्रतीक्षाको जोसी नेपाल थियो। किरणले सोध्यो, साँच्ची तिम्रो ट्रेन चाहिँ कसरी छुट्यो साया? त्यो छ नि, उसले भने, ट्रेन कुदिरहेको हुन्छ अनि मान्छे ट्रेन पछि पछि कुदेर ट्रेन भेटाउन खोज्छ। फिल्मतिर मलाई त्यो दृश्य खुब मनपर्थ्यो, कस्तो हुँदो रहेछ त्यो थ्रिल भनेर अनुभव गर्न मन थियो। हामी सबै एक आपसमा छक्क परेर हेर्न थाल्यौँ। तिम्रो मानसिक सन्तुलन त ठिक छ? मैले रिसाउँदै सोधेँ। सरी भनिसकेँ त, उसले लाडी पल्टिँदै भने, भयो नि त थ्रिल अब होइन म्याडम? प्रतीक्षाले व्यङ्ग्य गर्दै भने, कि अझै पुगेको छैन, नभए अझ छ है अवसर। साया केही बोलिन, खालि घोसे मुन्टो लगाएर हाम्रा गाली र व्यङ्ग्य सुनिरहे पछाइरहे। श्रुति सम्वेगमा सुबिन भट्टराईको उपन्यास सायाको वाचन थियो यो, र यसलाई हामीले आठौं श्रृङ्खला आज 170 पृष्ठमा ल्याएर रोकेका छौं। अर्को साता सायाको नौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।